यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विपद संकटग्रस्त घोषित तराई मधेशका जिल्लाहरूमा स्थानीय तहसँग सहकार्य गरी खानेपानी र सिंचाईका लागि डिप बोरिङ डिप ट्युबवेल जडान कार्य अघि बढ़ाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री रमेश लेखकको निर्देशन। नेपाल र भारत गृह सचिव स्तरीय बैठकमा कानूनी सहायता सम्बन्धी सन्धिमा सहमति। जीवनशैली वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण आँखाको समस्या बढ़दै गएको विज्ञहरूको भनाई। नेपाल विद्युत प्राधिकरणद्वारा पश्चिम चितवन र माडी क्षेत्रमा लोडसेडिङको तालिका सार्वजनिक। र कम्बोडिया र थाइल्याण्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। गृहमन्त्री रमेश लेखकले विपद संकटग्रस्त घोषित तराई मधेशका जिल्लाहरूमा प्राथमिकताका आधारमा खानेपानी र सिंचाईका लागि स्थानीय तहसँग सहकार्य गरी डिप ट्युबवेल र डिप बोरिङ जडान कार्य अघि बढ़ाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ। विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले हिजो आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले मधेश प्रदेश सहित तराई मधेशका जिल्लाका प्रमुख जिल्ला अधिकारी स्थानीय तहका प्रमुख एवं अध्यक्षहरूसँग छलफल गरी समस्या समाधानको प्रयास अघि बढ़ाइएको जानकारी दिनुभयो। श्रावणको पहिलो सातासम्म पनि वर्षा नहुँदा खानेपानी र सिंचाईको समस्या र धान रोपाई समेत हुन नसकेपछि सरकारले मधेश प्रदेशलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरूङको निधनप्रति दुःख व्यक्त गर्दै स्वर्गीय गुरूङप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले हिजो शोक सन्देश जारी गर्नुहुँदै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरूङले लोकतन्त्र स्थापना र पुनर्स्थापनामा पुर्याउनु भएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो शोक विज्ञप्ति जारी गर्दै गुरूङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले स्वर्गीय गुरूङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ। गुरूङको हिजो बिहान 76 वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो। चितवन नेपाली कांग्रेसका पूर्व सभापति समेत रहनुभएका गुरूङ 2078 साल साउन 12 गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो। गुरूङको पार्थिव शरीरलाई आज बिहान देवघाट धाममा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले कृत्रिम बौद्धिकता एआईलाई नेपालले विलासिता नभई समानता रूपान्तरण र न्यायको साधनका रूपमा लिएको बताउनु भएको छ। सांघाई ओल्ड आर्टिफिसियल इन्टेलिजेन्स एआई सम्मेलन 2025लाई हिजो चीनमा सम्बोधन गर्दै उहाँले एआई का उपलब्धिको पहुँच र समानता बारे विचार राख्नुभयो। सम्मेलन अन्तर्गत विश्वव्यापी एआई शासन सम्बन्धी उच्चस्तरीय बैठकमा उहाँले पारदर्शिता समावेशिता जवाफदेहिता र एआईको गैर सैनिकीकरणलाई प्रवर्धन गर्ने संयुक्त राष्ट्रसंघ नेतृत्वको चार्टरलाई समर्थन गर्ने बताउनुभयो। मन्त्री गुरूङले एआईको विकासका लागि नेपालको दृष्टिकोण समावेशी तथा मानव केन्द्रित रहेको बताउनुभयो। मन्त्री गुरूङले सम्पूर्ण मानव जातिको उत्थानमा एआईको प्रयोग सुनिश्चित गर्नु साझा चुनौती भएको उल्लेख गर्दै यसमा सबै जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य फोरम 2025 सम्बोधन गर्नुभएको छ। फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा संचालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रूपान्तरण गर्ने रणनीति अन्तर्गत सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो। यसका माध्यमबाट नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै गुणस्तरमा सुधार ल्याउन काम भइरहेको भन्दै वहाँले एसियाली देशहरूसँग सहकार्यका लागि तयार रहेको उल्लेख गर्नुभयो। आधुनिक प्रविधिले लागत घटाउन, निदान, स्वास्थ्य प्रणाली व्यवस्थापन र जोखिम नक्साङ्कनमा सुधार गर्न सक्ने उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्यको पहुँच बाहिर रहेका नागरिकलाई ध्यानमा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो। हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण आँखा सुक्खा हुने समस्या दिन प्रतिदिन बढ्दै गएकाले सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। आँखा पोल्ने, बिझाउने, रातो हुने, धमिलो हुने र सुक्खा आँखाको समस्या हुन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका हुन्। तिलगंगा आँखा अस्पतालकी रिफ्रेक्टिभ सर्जरी युनिटका विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डाक्टर वन्दना खनालले धुवा, धुलो, प्रदूषण, एसी र फ्यानमा लामो समय बस्दा सुक्खा आँखाको सम्भावना बढ़ने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभयो। उहाँले मोबाइल, कम्प्युटर, ल्यापटप जस्ता प्रविधिको अत्यधिक प्रयोग नगर्न पनि सुझाव दिनुभयो। भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न नेपाल र भारतका गृह सचिव स्तरीय बैठकमा पारस्परिक कानूनी सहायता सम्बन्धी सन्धिमा सहमति भएको छ। दुवै देशका गृह सचिव तथा सुरक्षा निकाय उच्च अधिकारी सहभागी बैठकले फौजदारी कसुरमा पारस्परिक कानूनी सहयोग सम्बन्धी सम्झौताको दस्तावेजलाई अन्तिम रूप दिने र संशोधित सुपुर्दगी सन्धिलाई टुंगोमा पुर्याउने सहमति भएको हो। नेपालको तर्फबाट गृह मन्त्रालयका सचिव गोकर्ण मणि दुबाड़ीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लगायत परराष्ट्र मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिवहरू सहसचिवहरू सहभागी हुनुभएको थियो। सीमा सुरक्षा, मानव तस्करी र लागु औषध कारोबार जस्ता द्विपक्ष समान चासोका विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्ने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्म शताब्दी तथा 47 स्मृति दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले विगतको वाम एकतालाई जनता र कम्युनिष्ट कार्यकर्ताहरूले अनुमोदन गरे पनि त्यो एकता टिक्न नसकेको प्रति दुःख व्यक्त गर्नुभयो। उहाँले पुष्पलालले अघि सारेका विचारबाट निर्देशित हुने र त्यसको अनुसरण गरे मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज अपरान्ह सभा 1 बजेपछि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पर्यटन विधेयक 2081 विचार दफावार छलफलका लागि निर्णय गरिने कार्यसूची रहेको छ। यस्तै आजै 5 संसदीय समितिको बैठक पनि बस्दैछ। आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दैछ। अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ। चालू आर्थिक वर्षको बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए नभएको अवस्था र आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका बारेमा समितिमा छलफल गरिनेछ। यस्तै कृषि सहकारी समितिमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2082 परेका संशोधनका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मीडिया काउन्सिल विधेयक 2080 सम्बन्धमा विज्ञसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ। लेखा समितिको बैठकमा महालेखा परीक्षकको 61 र 62 वार्षिक प्रतिवेदन उप छलफल हुनेछ। सप्तरीको रूपनी गाउँपालिका दुई पौवामा हिजो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतिको मृत्यु भएको छ। स्थानीय 45 वर्षीय बालेश्वर खङ्ग मण्डल र उहाँकी श्रीमती 42 वर्षीय रामकुमारीको विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभयो। नेपाल विद्युत प्राधिकरणले पश्चिम चितवन र माडी क्षेत्रमा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले हिजो सूचना जारी गर्दै गर्मीमा विद्युतको माग बढ़ेको भन्दै 6 घण्टा विद्युत अनियमित हुने तालिका सार्वजनिक गरेको हो। आजदेखि बिहान 3 घण्टा र दिउँसोदेखि साँझसम्म 3 घण्टा विद्युत आपूर्ति अवरूद्ध हुने चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। अत्यधिक गर्मी र रोपाईको समयमा आकाशले पानी नपरेकाले सिंचाई ग्राहकको भार बढ़न गएको भन्दै विद्युत आपूर्ति अवरूद्ध तालिका सार्वजनिक गरिएको हो। मुस्ताङको लोमाङथाङ गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने परिवारलाई विद्युतीय इण्डक्सन चुलो वितरण गरेको छ। गाउँपालिकामा केन्द्रीय विद्युत प्रसारणको पहुँच पुगेसँगै आर्थिक अवस्था कमजोर भएका अपाङ्गता र ज्येष्ठ नागरिकलाई लक्षित गरी 210 जनालाई चुलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरूङले जानकारी दिनुभयो। सल्यान र जाजरकोट जिल्लालाई जोड्ने झोलुङ्गे पुल भाँसिएको 4 वर्ष बितिसक्दा समेत मर्मत हुन सकेको छैन। भेरी नदीमा अवस्थित झोलुङ्गे पुल भाँसिएको 4 वर्ष बितिसक्दा पनि मर्मत तथा पुनर्निर्माणको काम नहुँदा स्थानीयवासीहरू आवागमनमा कठिनाई भोग्न बाध्य भएका छन्। बनगाड कोपिन्डे नगरपालिका दुई बामे बाउन्डाँडा पारिल्ला चैते कुरिल्ले लगायतका गाउँका झण्डै 300 परिवारहरू दैनिक प्रभावित भएका छन्। भक्तपुरको चाँगु नारायण नगरपालिकाले झौखेलमा सञ्चालित 5 वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध लगाएको छ। नगरपालिकाको अनुगमन समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका 5 खानेपानी उद्योगलाई हिजोदेखि पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो। नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीका अनुसार ती उद्योगमाथि कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको छ। चाँगुनारायण नगरपालिका 3 झौखेलमा सञ्चालित ती उद्योगले बिक्री गर्दै आएको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक इकोली कोलीफार्म एमोनिया लगायतका तत्व पाइएको नगरपालिकाका उपप्रमुख बुढाथोकीले जानकारी दिनुभयो। सुनसरी जिल्लाका विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको संक्रमण बढ़ेको छ। इनरुवा सहित धरान इटहरी दुहवी बराहा क्षेत्र रामधुनी कोशी गढ़ी देवानगंज बर्जु भोकराहा र हरिनगर गाउँपालिकामा लम्की स्किनको संक्रमण देखा परेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले जानकारी दिनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी प्रयोग गरे बापत उपभोक्ताबाट शुल्क उठाउने परिपाटी अन्त्य गर्ने बताउनु भएको छ। हिजो पाल्पाको तानसेनमा तानसेन खानेपानी उपभोक्ता समितिको 10 वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री यादवले कुनै पनि उपभोक्ताले सरकारले निर्माण गरेको योजनाबाट खानेपानी प्रयोग गरे बापत शुल्क तिर्नुपर्ने अवस्था अन्त्य गर्ने बताउनुभयो। दलित महिला संघ लगायतका स्थानीय सरोकारवाला निकायले अनुदान सहयोग उपलब्ध गराएपछि बर्दियाका दलित महिलाहरू उद्यमशील बन्दै गएका छन्। अनुदान सहयोग पाएपछि महिलाहरूले पशुपालन घुम्ती पसल तथा अटो रिक्सा सञ्चालन जस्ता व्यवसाय शुरू गरेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
विगतमा घरायसी काममा मात्र सीमित रहने यी महिला अहिले पशुपालन, घुम्ती पसल, तरकारी बिक्री र सटरमा खाजा नास्ता पसल सञ्चालन जस्ता व्यवसायमा सक्रिय रहेका छन्। पशुपालक कृषक भविष्य राविक:
मैले अहिले यो गाई पाडा बाख्रा पालेर अब आफ्नो घरायसी खर्चहरू निकालेको छु। महिलाहरूलाई कसरी जागरण गर्नुपर्छ, कसरी के गर्नु, अगाडि बढ्नुपर्छ, श्रीमानको मात्र भर परेर हुन्न भन्ने शिक्षा सिकाएर म आफ्नै खुट्टामा उभिनको लागि अगाडि बढिरहेको छु।
दलित महिला संघले मधुबन नगरपालिकाका विभिन्न वडामा सञ्जाल गठन गरी सीमित अनुदान उपलब्ध गराएर यी महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। अनुदानको सहयोगले कतिपयले गाई पालन शुरू गरेका छन् भने कतिपयले अटो रिक्सामा तरकारी बिक्री गरी मासिक 15,000 बचत गर्न सफल भएका छन्। यस्तै उनीहरूमा आत्मविश्वास र आत्मसम्मान बढाएको छ। तरकारी व्यवसाय चन्द्राबिक:
तरकारी व्यवसाय गरेको छु र यसबाट मलाई गुजारा भएको छ त्यही अनुदानबाट, र मेरो छोरा छोरीहरूलाई सहयोग भएको छ, घर परिवारमा सजिलो भएको छ, त्यसको साथसाथमै मैले अटो पनि चलाउँछु।
यी महिलाहरूको मेहनत र सफलताले समाजमा उनीहरू प्रति हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याएको छ। गाउँटोलमा उनीहरूको चर्चा हुने गरेको छ भने व्यवसायबाट भएको आमदानीले घरमा खुसीको वातावरण बनेको छ। खाजा नास्ता बेच्ने ठेलालाई सटरमा परिणत गरेर व्यवसाय विस्तार गर्ने महिलाले आफ्नो स्वतन्त्र पहिचान बनाएका छन्। घुम्ती व्यवसायी तुलसी सुनार:
पहिला यो ठेलागाडी गाउँमा घुमाउँथे, अनि अहिले घरमा राखेर नास्ता गराउने, अनि मैले दिनको पहिले 500 कमाएर अनि दैनिक जमा गरेर मलाई धेरै राम्रो भइरहेछ।
यो रूपान्तरणले स्थानीय सरकारलाई थप कार्यक्रम ल्याउन प्रेरणा दिएको छ। स्थानीयहरू भन्छन् यस्ता कार्यक्रमले अझ धेरै महिलाहरूलाई आत्मनिर्भर बनाउँदै समाजमा दीर्घकालीन परिवर्तन ल्याउन सक्छ। दलित महिला संघको नेतृत्व र महिलाहरूको अठोटले देखाएको यो परिवर्तन अहिले मधुबनमा मात्र सीमित छैन, यसले सिंगो समाजलाई नयाँ दिशातर्फ डोर्याउने सम्भावना बोकेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्याण्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको बताउनु भएको छ। स्कटल्याण्डको भ्रमणमा रहनुभएका ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल नेटवर्क मार्फत दुवै देशको सीमा विवाद र युद्ध रोक्ने सन्दर्भमा कम्बोडियाका प्रधानमन्त्री र थाइल्याण्डका प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिनुभयो। दुवै पक्षसँग कुरा गर्दा दुवै देश युद्ध विराम, शान्ति र समृद्धिको पक्षमा रहेको उहाँले बताउनुभयो। स्थानीयले बर र धान खेती गर्ने खेतीयोग्य जमीन र जंगल र देशको ग्रामीण सीमा क्षेत्रमा युद्ध फैलनु अघि सीमानामा लामो समयदेखि विवादित प्राचीन मन्दिर स्थलहरूमा तनाव उत्पन्न भएको छ। उहाँले युद्ध नरोकिएसम्म कुनै पनि देशसँग व्यापार सम्झौतामा अघि नबढ़ने पनि बताउनु भएको छ। थाइल्याण्डको खाड़ीमा मुख्य फ्रन्ट लाइनबाट करिब 250 किलोमिटर दक्षिण पश्चिममा पर्ने तटीय क्षेत्रमा हिजो पनि झडप भएको छ। यसैबीच कम्बोडियाले थाइल्याण्डलाई तत्काल युद्ध विराम गर्न आह्वान गरेको छ। दुवै पक्षबीच भड्केको सीमा संघर्षमा 30 बढ़ीको ज्यान गएपछि कम्बोडियाले युद्ध विरामका लागि आह्वान गरेको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गत आर्थिक वर्षमा मुलुकको प्रमुख भन्सार नाका वीरगंज हुँदै 24,13,60,00,000 मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न नेपालमा भित्रिएको छ। वीरगंज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 नेपालमा नै उत्पादन हुने खाद्य बालीहरू धान 7,14,50,00,000 मूल्य बराबरको भित्रिएको छ भने सोही अवधिमा 2,41,77,53,000 मूल्य बराबरको चामल नेपालमा भित्रिएको छ। त्यसै गरी आईसीपी नाकाबाट सो अवधिमा 8,14,42,47,000 मूल्य बराबरको मकै नेपाल भित्रिएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। वीरगंज भन्सार कार्यालयबाट गत वर्षभर फापर, कोदोको पिठो लगायतका खाद्यान्न 1,59,79,00,000 मूल्य बराबरको भित्रिएको छ भने गहुँ 4,20,63,00,000 मूल्य बराबरको भित्रिएको छ। अघिल्लो वर्ष 2081-82 वीरगंज नाकाबाट 22,56,23,16,000 मूल्य बराबरको धान, चामल, मकै, फापर, कोदो तथा गहुँ लगायतका खाद्यान्न नेपाल भित्रिएको थियो। सोलुखुम्बु जिल्ला स्थित 82 मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोड़िएको छ। जिल्लाको सोलु खोलामा निर्माण सम्पन्न आयोजनाको विद्युत सोलु कोरिडोरको 132 केवी डबल सर्किट प्रसारण लाइन मार्फत तिङला सब स्टेशन हुँदै राष्ट्रिय ग्रिडमा जोड़िएको हो। सोलु हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्तित आयोजनाले गत साउन 4 गतेदेखि पहिलो युनिटको विद्युत उत्पादन शुरू गरी परीक्षण सकेर ग्रिडमा जोडिएको आयोजनाका सहायक प्रबन्धक कृष्ण बहादुर चौधरीले जानकारी दिनुभयो। आयोजनामा 41 मेगावाट क्षमताका दुईवटा टर्बाइनहरू जडान गरिएको छ। आगामी 15 दिनसम्म उत्पादन र प्रसारण परीक्षण गर्ने र परीक्षणपछि विद्युत प्राधिकरणको स्वीकृति पाएसँगै आयोजनाले व्यावसायिक रूपमा विद्युत उत्पादन र प्रसारण गर्ने जनाएको छ। नेपाली लगानीकर्ता तथा विभिन्न युरोपियली बैंकहरूको 16 अर्ब लगानीमा निर्माण सम्पन्न भएको आयोजना निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहकारीमा बनेको आयोजना हो। निर्माण कम्पनीले आयोजना निर्माण कार्य 2 महिना अघि नै सम्पन्न गरी विद्युत उत्पादन आरम्भ भएको हो। भक्तपुरको चाँगुनारायण नगरपालिकाले जौखेलमा सञ्चालित 5 वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध लगाएको छ। नगरपालिकाको अनुगमन समितिको बैठकले जौखेलमा सञ्चालनमा रहेका 5 खानेपानी उद्योगलाई शनिबारदेखि पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो। नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीले ती उद्योगमाथि कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभयो। साउनको 2 साता शुरू हुँदा पनि मध्य प्रदेशमा यस वर्ष हालसम्म 47% मात्र रोपाई सम्पन्न भएको छ। समयमा वर्षा नहुँदा धान रोपाई गम्भीर रूपमा प्रभावित भएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। धनुषा महोत्तरी सिरा सहितका जिल्लामा थोरै मात्र रोपाई भएको छ। किसानले थोरै मात्रामा नदी प्रणालीको सिंचाई मार्फत सिंचाई गरे पनि अधिकांशले मोटर स्यालो ट्यूबवेल मार्फत सिंचाई गरिरहेका छन्। पानी नपर्दा किसानले लगाएका धानका ब्याड समेत सुक्न थालेको छ भने फाटाफुटा रोपाई भएका खेत समेत धाजा फाटेका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेलाड़ी अक्सन यही साउन 24 गते हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार विज्ञप्ति जारी गर्दै एनपीएलको अक्सनको मिति उल्लेख गरेको हो। क्यानका अनुसार असार 28 साउन 6 गतेसम्म खुला भएको खेलाड़ी रजिस्ट्रेशनमा 458 खेलाड़ीले नाम दर्ता गराएका छन्। दर्ता भएका सबै खेलाड़ीको नाम एनपीएलका 8 फ्रेन्चाइज टोलीलाई पठाइएको क्यानले जनाएको छ। एनपीएलमा सहभागी टोलीले इच्छाएको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्ड मा रहेर अक्सनमा सहभागी खेलाड़ीको अन्तिम सूची केही दिनमा सार्वजनिक गरिने पनि जनाएको छ। दोस्रो संस्करणको एनपीएल आगामी नोभेम्बर डिसेम्बर महिनामा हुनेछ। जिल्ला तेक्वान्डो संघ काठमाडौँले 10 एसियाली पारा तेक्वान्डो च्याम्पियनशीप G40 सहभागी हुने 5 खेलाड़ी सहित 7 सदस्यीय नेपाली टोलीलाई शनिबार विदाई गरेको छ। मलेसियाको कुचिङमा हुने प्रतियोगितामा 5 नेपाली खेलाड़ीले साउन 16 गते प्रतिस्पर्धा गर्नेछन्। टोली साउन 13 गते मलेसिया जानेछ। 5 खेलाड़ीले K44 क्याटेगोरी अन्तर्गत विभिन्न तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरूष 58 मुनि ओलम्पियन भरत सिंह महता तथा 63 मुनि अमीर भलोनले प्रतिस्पर्धा गर्नेछन्। महिला 57 मुनि पेरिस पाराओलम्पिक तथा 4 एसियाली पारा खेलकुदकी ऐतिहासिक काश्य विजेता पलेसा गोवर्धन तथा 47 मुनि कामना प्रसाई र रेणु तामाङले खेल्नेछन्। नेपाल टेनिस संघको 11 विशेष साधारण सभा तथा निर्वाचनले मनोहर दास मूललाई 4 वर्ष लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ। शनिबार भएको निर्वाचनले मूलको अध्यक्षतामा 17 सदस्यीय केन्द्रीय कार्य समिति पनि निर्विरोध चयन गरेको हो। मूल यसअघि नेपाल टेनिस संघ तदर्थ समितिका संयोजक हुनुहुन्थ्यो। गुल्मी तेक्वान्डो डोजाङको आयोजनामा जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगिता हुने भएको छ। यही साउन 17 जिल्ला खेलकुद विकास समिति गुल्मीको कभर हलमा प्रतियोगिता सञ्चालन हुने सह आयोजक इस्मा तेक्वान्डो डोजाङका अध्यक्ष दीपक जीशीले जानकारी दिनुभयो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदली रही देशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.3 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:24 भयो भने सूर्यास्त भरे साँझ 6:57 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विपद संकटग्रस्त घोषित तराई मधेसका जिल्लाहरूमा स्थानीय तहसँग सहकार्य गरी खानेपानी र सिंचाईका लागि डिप बोरिङ डिप ट्यूबवेल जडान कार्य अघि बढ़ाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्लाधिकारीलाई गृहमन्त्री रमेश लेखकको निर्देशन। नेपाल र भारत गृह सचिव स्तरीय बैठकमा कानूनी सहायता सम्बन्धी सन्धिमा सहमति। जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण आँखाको समस्या बढ्दै गएको विज्ञहरूको भनाई। नेपाल विद्युत प्राधिकरणद्वारा पश्चिम चितवन र माडी क्षेत्रमा लोडसेडिङको तालिका सार्वजनिक। र कम्बोडिया र थाइल्याण्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।